الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأتباعه إلى يوم الدين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هل يستوي الذين يعلمون والذين لا يعلمون صدق الله العظيم قابل صد احترام علماء کرام مجھے بڑی مسرت ہے کہ آج ہم اس دربند میں علماء کی ایک بہت بڑی تعداد کے ساتھ یہاں بیٹھ کر آپ سے ملاقات کا مجھے شرف حاصل ہوا علماء کرام کو ان کا جو مقام اللہ تعالیٰ نے عطا فرمایا ہے تو ہم کوئی نصیحت نہیں کر سکتے بمبئی میں ہمارے مولانا عبدالحلیم صاحب کے خلیفہ ہیں مولانا منیر صاحب دامت برکاتہ تو وہ ہمیشہ یہ کہتے ہیں کہ علماء کی مجلس میں ہم اپنا سبق سناتے ہیں ان حضرات کو نصیحت ہم نہیں کر سکتے ہمارا یہ مقام نہیں ہوتا یہاں میرے سامنے بڑے بڑے علماء تشریف فرما ہیں حدیث کے اساتذہ موجود ہیں میں ایک طالب علم ہوں لیکن قرآن مجید میں ایک بات اللہ تعالیٰ نے ارشاد فرمائی کہ فذکر فإن الذکرى تنفع المؤمنین یاد دہانی کیا کرو یاد دہانی کرنا مسلمانوں کو نفع پہنچاتا ہے اس لیے ہمارے مولانا مرچی صاحب مولانا اسماعیل صاحب مولانا داؤد صاحب اور دوسرے ہمارے فضلاء نے بہت اصرار سے مجھے اس وقت یہاں بلایا اور میری صحت خراب تھی میں تو کئی سال سے ارادہ کر چکا تھا کہ بالکل اب ہندوستان سے باہر سفر میں نہیں کروں گا میری صحت کی خرابی کی وجہ سے لیکن عربی زبان میں یہ کہا جاتا ہے کہ عرفت ربی بفسخ العظائم آدمی کچھ ارادہ کرتا ہے
معاف نسن 786 بی ایم بلاکنگ ڈرائیوے نسن 786 بی ایم
اللہ تعالیٰ کو منظور ہوتا ہے کبھی کبھی رزق یہاں کھینچ لاتا ہے میں خود سوچ رہا تھا کہ میں نے کیسے ہاں کہہ دیا اس لیے کہ مجھے ایک ہفتے پہلے میری طبیعت بہت خراب تھی یہاں کے سفر سے پہلے اور شاید مجھے امید بھی نہیں تھی کہ میں جا سکوں گا لیکن اللہ تعالیٰ نے فضل فرمایا یہ مقدرات ہیں اور آج یہ موقع آیا کہ میں اتنے بڑے علماء کی جماعت کے ساتھ یہاں آپ کے پاس بیٹھا ہوا ہوں میرے محترم دوستو علماء جو ہیں ان کا درجہ اللہ تعالیٰ کے یہاں بہت بڑا ہے قرآن شریف میں ابھی آیت میں نے آپ کے سامنے تلاوت کی اللہ ارشاد فرماتے ہیں کہ هل يستوي الذين يعلمون والذين لا يعلمون جو لوگ جانتے ہیں جو علم والے ہیں وہ اور جو علم والے نہیں ہیں کیا دونوں برابر ہو سکتے ہیں یہ استفہام انکاری ہے یعنی برابر نہیں ہو سکتے علماء کا ایک مقام ہے اللہ تعالیٰ نے ان کی ایک ذمہ داری ہے دنیا میں ایسا ہوتا ہے کہ جس آدمی کا مقام بلند ہوتا ہے اس کی ذمہ داریاں بھی بہت بڑی ہوتی ہیں جیسے جیسے جس کا مقام ہوتا ہے اس کی ذمہ داریاں بھی اسی انداز کی ہوتی ہیں ہم اور آپ اس وقت جن حالات سے پورے عالم میں گزر رہے ہیں وہ بڑے خطرناک حالات ہمارے بعض مفکرین اور علماء کہتے ہیں کہ شاید تاریخ انسانی میں ایسے شدید حالات اسلام اور مسلمانوں کے لیے پہلے نہیں آئے مختلف ملکوں میں پہلے کچھ حالات آتے تھے اور اس کا تصفیہ ہوتا تھا علماء اس کے لیے علاج کرتے تھے لیکن اس وقت جو عمومی طور پر ابتلا ہے شاید دنیا کا کوئی کونا ایسا نہیں ہے کہ جہاں مسلمان مبتلا نہیں ہے مشرق سے لے کر مغرب تک ایک پوری طاقتوں نے ایک منصوبہ بنا رکھا ہے کہ کسی نے کسی صورت سے یہ اسلام کی ابھرتی ہوئی طاقت کو ہم دبا دیں. میں نے کل ہمارے طلبہ کے سامنے ایک چھوٹا سا رسالہ بتایا تھا, ایک عربی کا رسالہ میں نے ابھی دیکھا, صحبۃ الاسلامیہ, اسلامی بیداری کے اوپر. 80 کی دہائی میں مختلف ملکوں میں کچھ نوجوان اسلام کی طرف متوجہ ہوئے, اسلامی تحریکات کے سبب سے, دعوت کے کام کی وجہ سے لوگوں میں بیداری پیدا ہوئی اور اسلام کے بارے میں بہت اچھی طرح آگے لوگوں کو ترقی ہونے لگی. یہاں تک کہ برطانیہ کے اندر جو بہت بڑے اخبار ہیں انہوں نے رپورٹ کی کہ تعجب کی بات تو یہ ہے کہ عام لوگ نہیں, یونیورسٹی کے اسٹوڈنٹس اور وہاں کے جو طالبات ہیں وہ اسلام قبول کر رہی ہے. تو جب یہ سامنے حالات آئے تو یہ لوگ چونکے, پورا یورپ چونک اٹھا. اس کتاب میں جو کل میں پڑھ کر سنا رہا تھا اس میں لکھا ہے کہ اسلامی بیداری کے سلسلے میں اب تک 38 کانفرنسیں انہوں نے کی. مسلمان تو بالکل غافل ہیں, ان کو پتہ نہیں چلتا کہ دنیا کی نظریں کس طرف ہے, کیسے کیسے ان کی جو تھنکنگ گروپ ہے, جو اصحاب فکر ان کے یہاں جو کہلاتے ہیں, جن کا کام یہ ہے کہ وہ بیٹھ کر یہ مشورہ کرتے ہیں کہ کس طرح اسلام کے بڑھتے ہوئے سیلاب کو ہم روک سکتے ہیں. میں ٹورنٹو میں کینیڈا میں اردو اخبار پڑھ رہا تھا تو میں نے عجیب اس میں پڑھا اردو اخبار میں کہ کچھ لوگ امریکہ میں بیٹھے اور انہوں نے بہت ریسرچ کر کے ایک مستقل رپورٹ تیار کی اور امریکن گورنمنٹ کو صدر کو پیش کی, پریسیڈنٹ امریکہ کی, اور اس میں یہ کہا کہ اگر دہشت پسندی ٹیررزم جسے کہتے ہیں اس کو اگر ختم کرنا ہے تو یہ جو دیوبندی فکر کے جو 2000 مدرسے ہیں پاکستان میں اس کو کسی صورت سے بند کرو. اور ان سب کی ماں, ان سب کی جڑ دار العلوم دیوبند ہے. یعنی دیکھو امریکہ میں بیٹھ کر ایک رپورٹ تیار ہوتی ہے اور وہ وہاں پیش کی جاتی ہے. آپ اس سے اندازہ لگائیے کہ میں اور آپ ہمیں نہیں معلوم کہ دار العلوم کی کیا طاقت ہے اور ان مدارس کی کیا کو وہ محسوس کر رہے ہیں. ایئرپورٹ پر ہم جب اترتے ہیں تو یہ پوچھتے ہیں کہ آپ کا تعلق کس فرقے سے ہے, آپ دیوبندی ہے, بریلی ہے. ٹورنٹو کے ایئرپورٹ پر یہ پوچھتے ہیں کہ آپ کس مسجد میں نماز پڑھتے ہیں. وہاں ایک مسجد صلاح الدین ہے, عربوں نے بنائی ہے, اس میں عرب لوگ چونکہ جوشیلے ہوتے ہیں تو اس میں بڑی جوشیلی تقریر ہوتی ہے. وہ ان کے پاس رپورٹ ہے, کوئی چیز ایسی نہیں ہے کہ ان کے علم میں نہ ہو. ہماری کوئی مسجد ایسی نہیں ہوگی کہ جہاں ان کے آدمی ہماری ٹوپی پہن کر نہیں بیٹھیں گے. آپ یقین مانیے وہ بڑی باریک نظر کے ساتھ تمام حرکات کو دیکھ رہے ہیں. اور اس کے مقابل میں میرے دوستو مجھے افسوس ہے کہ جاننے والے لوگ, صاحب فکر لوگ وہ غافل ہیں کہ کیا سیلاب آ رہا ہے عالم اسلام میں, کس طرح مسلمانوں کے بارے میں پروگرام بنتے ہیں, کس طرح ایسے حالات پیدا کیے جا رہے ہیں کہ مسلمان ملکوں میں تشتت ہو, افتراق ہو, ٹکڑے ہو جائیں, عجیب عجیب قسم کے بہانے نکالیں گے اور اتنا پروپیگنڈا کرتے ہیں کہ دنیا کی قومیں یقین کر لیتی ہیں کہ بھئی یہ لوگ جو کہہ رہے ہیں وہ صحیح ہے. اور جب وہ تباہی مچا کر ختم کر دیتے ہیں کسی ملک کو, دو دو لاکھ, تین تین لاکھوں انسانوں کی لاشیں ہو جاتی ہے, تو پھر یہ کہتے ہیں کہ ہم کو جھوٹ رپورٹ ملی تھی. یعنی وہ خود ابھی یہ کہہ رہے ہیں کہ ہم کو غلط رپورٹیں ملی تھی کہ عراق میں جو ہے وہ ہتھیار. ہمیں شرم آنی چاہیے کہ 20ویں صدی میں یہ بات ایسا کہہ رہے ہیں کہ ہمیں غلط رپورٹ, آپ کو غلط رپورٹ ملی اور اس میں آپ نے اتنے انسانوں کو تباہ و برباد کر دیا, آپ نے پورا کلچر وہاں کا بگاڑا, وہاں کے آثار قدیمہ کو مٹا دیا, وہاں کے جو کتب خانے پرانے تھے اس کی پرانی پرانی کتابیں لوٹ لوٹ کر لوگ لے گئے. مسلمانوں کو احساس نہیں کہ ہمارے ساتھ کیا دنیا میں برتاؤ ہو رہا ہے. میرے دوستو یہ موقع ہے کہ مسلمان ذرا ہر مسئلے میں سوچ کر آگے قدم بڑھائیں, مسلمان اپنی صفوں میں اتحاد پیدا کریں. لیکن دکھ یہ ہے کہ ایسے کٹھن حالات میں جب ہر طرف سے الغار ہے, ہر طرف سے فکری ایک قسم کے حملے ہمارے اوپر ہو رہے ہیں, اس وقت میں ہم اپنی صفوں میں بھی اتحاد قائم نہیں کر رہے ہیں. یہ دکھ کی بات ہے. اگر آدمی کے اندر بصیرت ہو, آدمی زمانے کے حالات سے واقف ہو, تو وہ تو چھوٹے چھوٹے مسئلوں کو ایک طرف رکھے گا. بنیادی مسائل دیکھنے ہیں कि हमारे नौजवान कहां जा रहे हैं, हमारी नौजवान बेटियां किस रास्ते पर इस वक्त गुजर रही है, हमारी यूनिवर्सिटी में पढ़ने वाले लड़के हैं, हम यूनिवर्सिटी में पढ़ने वाली लड़कियां, उनके जहनी कैफियत क्या है। मौलाना आलिम मियां साहब ने एक बहुत अरसे पहले एक छोटा सा रिसाला लिखा था कि रिद्दतुन वला अबा बकर लहा, ये जुमला एक किताब रिसाला लिखा, और उसमें यह बताया था कि इस वक्त में पूरी दुनिया में मुसलमानों में एक किस्म का जहनी इर्तिदाद, इर्तिदाद क्या है, लोग अपने दीन से इनकार कर बैठे, उसको मुर्तद कहते हैं। लेकिन हजरत ने फरमाया कि जबान से नहीं कह रहे कि हम मुसलमान नहीं हैं, वो मुसलमानों में रहना चाहते हैं, मुसलमानों के जो हुकूक है वो हासिल करना चाहते हैं, लेकिन मुसलमान अंदरूनी तौर पर है नहीं। आप क्या बताएं, अगर आपने आलम इस्लाम का मताला किया हो और आप देखें कि पूरे हमारे जितने इस्लामी मुल्कों में हैं उसमें क्या हो रहा है और किस तरह उलमा को और दीनदार तबके को कत्ल किया जा रहा है, उनको मिटाया जा रहा है एक एक करके चुन चुन कर। मेरे पास खत आया दिल्ली से और उसमें यह लिखा था कि मौलाना एक स्कीम बन रही है यहां अंदरूनी तौर पर कि जितने भी बोलने वाले लोग हैं जो अपनी कौम में खिताब करते हैं उनका जिस्मानी तस्फिया किसी न किसी सूरत से किया जाए, तो आपको हम मुतनब्बे करते हैं कि आप जरा महतात रहें। आप बताए कि दुनिया में क्या ऐसे मौके पर हमें क्या करना चाहिए। अकलमंदी का तरीका यह है कि हम छोटे छोटे मसाइल में न उलझें, छोटे छोटे मसाइल को एक तरफ रखें और ये देखें कि हम इस इल्हाद को कैसे बचाएं। हजरत मौलाना ने फरमाया कि जहनी इर्तिदाद फैल रहा है, लोग अपनी जुबान से ये नहीं कहते कि हम मुसलमान नहीं है, लेकिन उनके कुलूब में ईमान की वो कैफियत नहीं है, उस पर वो यकीन नहीं है जो सहाबा का यकीन था इस दीन पर। सहाबा किराम को दीन पर जो ईमान का जो यकीन था वो यकीन हमारे दिलों से गायब हो चुका है, हम ऊपर ऊपर से मुसलमान हैं। ऐसे मौके पर जो बुनियाद है कि दीन की दावत, ईमान की दावत, उस पर सारी हमारी जमातें मुत्तफिक हो जाए। ज़हनी मसाइल में, छोटे छोटे मसाइल में इतना इफ्तराक करें कि एक ग्रुप इधर हो जाता है, एक ग्रुप ये, इस वक्त के हालात के मुताबिक इंतहाई दर्जे की नादानी की बात है। तारीख कभी ऐसे लोगों को माफ नहीं कर सकती कि जो इन हालात का अंदाजा नहीं करते और अपने अंदर तफरीका पैदा करने वाली सूरतें पैदा करते हैं। मेरे भाइयों, हालात तो आप देखो, जरा गौर करो, बहुत से लोग ऐसे हैं जो रोजाना पेपर पढ़ते हैं, रोजाना अखबार देखते हैं, लेकिन वो गौर नहीं करते कि रुख किस तरफ जा रहा है, हर मुल्क में क्या कैफियत पैदा हो रही है। मेरे भाइयों, अल्लाह ताला की तरफ मुतवज्जो हो जाओ और देखो कि इस्लाम के बका के लिए एक ही शक्ल है कि बुनियादी ईमान की दावत को मजबूत किया जाए नौजवानों में। हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने जो ये तहरीक चलाई है तो वो ऐसी मामूली नहीं, लोग उनको कहते हैं कि कलमे की तहरीक है, नमाज पढ़ने चलो, ये पढ़ो, ये ऐसी बात नहीं है। असल चीज है ईमान। अगर हमारा ईमान कमजोर है, अल्लाह ताला की वहदानियत पर जैसा यकीन होना चाहिए वो नहीं है, हम यौम आखिरत पर वो यकीन नहीं करते, तो सारे आमाल हमारे बोधे और कमजोर हैं। ईमान की कमजोरी के बाद मक्का मुअज्जमा में जब हम जाते हैं तो बैतुल्लाह के सामने खड़े होकर तस्वीरें खींची जा रही है। मैंने अभी जनवरी में देखा कि अपने दो तीन साथियों को उन्होंने काबा शरीफ के बिल्कुल सामने खड़ा किया और कहा कि आप वहां खड़े हो जाए, मैं फोटो लेता हूं। क्या मताफ इसके लिए है कि वहां फोटोग्राफी किया जाए? ये वो बात है जो हजरत मौलाना जैसा रहमतुल्लाह अलैह फरमाया करते थे कि जब तुम्हारा अगर ईमान कमजोर है, तुम्हारी नमाज में भी कोई जान नहीं, तुम्हारे रोजे में कोई जान नहीं, तुम्हारी जकात में कोई जान नहीं, तुम्हारे हज में कोई जान नहीं। इतने लोग हज में जा रहे हैं कि सऊदी गवर्नमेंट मजबूर हो गई और ये कहा कि कोटा रखो भाई, पांच साल जिसने हज किया उसको नहीं। इतने लोग जा, लेकिन वहां जाने के बाद आप अंदाजा लगाएं कि क्या हो रहा है। हमारे यहां हिंदुस्तान के जो मशहूर शायर थे अकबर इलाहाबादी, उन्होंने एक बहुत अच्छा शेर कहा है कि नक्शों को तुम न जांचो, नक्शों को तुम न जांचो, लोगों से मिल के देखो क्या चीज जी रही है, क्या चीज मर रही है। बड़ा कीमती शहर है। हम तो कहते हैं ओहो हो 30 लाख मुसलमानों ने हज किया है। ये अकबर कहते हैं नक्शों को तुम न जांचो, लोगों से मिल के देखो कि 30 लाख मुसलमानों का हज किस तरह हो रहा है, वो किन कैफियत के साथ वहां हज कर रहे हैं। वो कैसी जरूरी चीजें छोड़कर वहां चले जाते हैं बार बार हज के लिए। लोग उसकी बस्ती में भूखे मर रहे हैं, लोगों की बेटियों की शादी नहीं हो रही, लोगों के बच्चे तड़प तड़प कर मर रहे हैं। मैंने एक आलिम को देखा हमारे दोस्तों में से कि उनकी आंखों में से पानी गिर रहे थे। उन्होंने कहा मौलाना मेरा बच्चा इतना बीमार था लेकिन मेरे पास 300 रुपए नहीं थे कि मैं उसको सूरत ले जाकर हॉस्पिटल में, और उसने मेरे हाथ में जान दे दी। उसकी आंखों में से जब आंसू टपक रहे थे, मैंने कहा तुफ है हमारे उन मालदारों पर कि जिनके पास पैसे हैं और जो ये ख्याल नहीं कर रहे। हमने इस्लाम को बहुत महदूद समझ रखा है। हम ये समझते हैं कि अगर हम मस्जिद में आ गए, हमने रमजान के रोजे रखे, हर उम्रे में चले गए तो हम पक्के मुसलमान हो गए। मेरे भाइयों, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने तो अलल ऐलान बातें लोगों से बयान फरमाई। सहाबा की जमात बैठी हुई है और उसमें आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि वल्लाहि ला युमिन, वल्लाहि ला युमिन, वल्लाहि ला युमिन, तीन मरतबा। कसम खुदाए पाक की वो शख्स मुसलमान नहीं, कसम खुदाए पाक की वो शख्स मुसलमान नहीं, कसम खुदाए पाक की वो शख्स मुसलमान नहीं। सहाबा घबरा उठे और कहा मन या रसूल अल्लाह, ए अल्लाह के रसूल, किनके बारे में आप फरमा रहे हैं कि वो मोमिन नहीं? मम्बात शबान वजा रूहू जायउन वह यालम औ कमा काला अली सलातो तस्लीम, पेट भरकर खाकर तुम सो गए और पड़ोस में तुम्हारा कोई भूखा आदमी सोया हुआ है, वो तुम्हारा ईमान कहां है? कहां ईमान है तुम्हारा? हमारे ताजिर दुकानों पर बैठकर कितनी धोखाबाजी करके चीटिंग करते हैं लोगों के साथ, और अल्लाह के रसूल फरमा रहे हैं कि मन गश्शना फलीस मिन्ना, जिसने उम्मत को धोखा दिया वो मेरी जमात में से नहीं है। आखिर ये रिवायतें कहां चली जाती है अमल में? मेरे दोस्तों, इस्लाम को समझने की और इस्लाम को समझाने की जरूरत है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम तो किसी गरीब की किसी तकलीफ को देखकर आपके चेहरे अनवर पर इतने आसार होते। वो एक कबीले के लोग आए, उनके पास फटे पुराने कपड़े थे, भूखे थे बेचारे, कमजोर होकर उनको देखा जब आप सल्लल्लाहु अलैहि वसल्लम ने, तो आपका दिल तड़प उठा। अरे अरे, ये बेचारे इतने भूखे लोग हैं, इनके पास कपड़े नहीं है। हदीस शरीफ में जो लफ्ज आया है फतमा वजह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये लफ्ज आया है, आप सल्लल्लाहु अलैहि वसल्लम का चेहरा मुतगैर हो गया, कबीदा खातिर हो गए, आपके चेहरे पर रंज के आसार नुमाया हुए। और आपने फरमाया लोगों को, या बिलाल लोगों को जमा करो, जमा करो, मस्जिद नबी में जमा किया और आप मेंबर पर तशरीफ ले गए, देखो ये तुम्हारे भाई किस हालत में आए हैं, तुमसे जो कुछ हो सके इनकी पहली मदद करो। सहाबा तो सहाबा थे, फौरन घर गए और वो अपने अपने घरों में से कोई कपड़े लाया, कोई अनाज लाया। हत्ता सारा कौमतैन अज़ीमतैन फी मस्जिद नबी, दो बड़े ढेर लग गए। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि लोग ले आए और दो बड़े ढेर लग गए अनाज के और कपड़ों के, फतहल्लल वजहु रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप सल्लल्लाहु अलैहि वसल्लम का चेहरे अनवर चांद की तरह खिल उठता। यह है वो नबूवत की शफकत, यह है उम्मत का वो सबक कि लोगों की परेशानी पर आपका चेहरा बदल जाना चाहिए। ये नहीं कि हमें आराम से खाकर सो गए और दूसरे भूखे फिर रहे, हमें उसकी कोई परवाह नहीं। हमें जरूरत है कि हम इस्लाम को इस नुक्ते नजर से देखें कि इस्लाम ने हमें क्या बात सिखाई है। मेरे भाइयों, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा ने तो किसी यहूदी की तकलीफ को भी बर्दाश्त नहीं किया। अमीरुल मोमिनीन उमर इब्न खत्ताब रजी अल्लाह तआला अन्हु वअर्दा, वो तशरीफ ले जा रहे हैं मदीना मुनव्वरा में, एक यहूदी बूढ़े को देखा कि बेचारा भीख मांग रहा है। वो खड़े हो गए सैयदना उमर और देखा कि बूढ़ा आदमी भीख मांग रहा है। बुलाया उसको, अरे मियां क्यों भीख मांग रहे हो, तुम्हारी कोई औलाद नहीं है? उन्होंने कहा भाई मेरे लड़के तो हैं लेकिन मेरी निगरानी नहीं करते। उसी जगह पर खड़े होकर सैयदना उमर ने ऑर्डर भेजा बैतुल माल में कि ऐसे जितने गरीब हैं, चाहे वो यहूदी हो, उनको बैतुल माल में से वजीफा जारी किया जाए। इन्होंने अपनी जवानी में हमको टैक्स दिया, हम लोग इसको बर्दाश्त नहीं कर सकते कि वो बुढ़ापे में ठोकरें खाए। हाजा हुआ इस्लाम। मेरे भाइयों, ये इस्लाम है। उमर एक यहूदी की तकलीफ को नहीं बर्दाश्त किया, इस बुढ़ाए आदमी ने हमें टैक्स दिया और अब ये ठाटे मार। अल्लाह ताला हमें दीन का फहम नसीब करे, अल्लाह सुबहान ताला दीन की हकीकत हमारे दिलों में डाले। हमने कुछ जाहिरी शक्लों को, जाहिरी चीजों को दीन समझ रखा है, اور جب ہم اس کو کرتے ہیں ہم سمجھتے ہیں کہ ہم بہت دیندار ہیں. بھئی زیادہ نمازیں پڑھنا بہت اچھی بات ہے, خیر کی بات ہے, لیکن حقوق ادا کرنا. ابن کثیر رحمۃ اللہ علیہ نے شریعت کی روح دو لفظوں میں بیان کی, التعظیم لاوامر اللہ والشفقت علی خلق اللہ. اللہ کی نازل کردہ جتنے حکم ہیں, عوامر ہیں, اس کی تعظیم کر کے اس کی تکمیل کرنا, یہ حقوق اللہ ہو گئے. والشفقت علی خلق اللہ کے معنی اللہ کی تمام مخلوق کے ساتھ شفقت اور مہربانی کا معاملہ کرنا, یہ ہے دین. اس کا نام ہے دین. بھائی رسول پاک صلی اللہ علیہ وسلم نے